नमस्कार, कार्यक्रम रेटीघूमिमा तपाईँलाई स्वागत छ। सहकर्मी साथी जयदेव जोशीसँगै म अरूण चन्द शुक्लाफाटा एफएमको स्टुडियोमा उपस्थित भएका छौं। कार्यक्रम रेटीघूमिमा हामी रोजगारीका लागि विदेश गइरहेका युवाहरूको सुख दुःखका कथा प्रस्तुत गर्ने गर्दछौ। यो कार्यक्रम तपाईँ प्रत्येक हप्ता शुक्रबार बिहान 8 बजेदेखि सुन्न सक्नुहुन्छ।
श्रोता, थुप्रै नेपालीहरू नेपालमा काम छैन भनेर नेपाल छोडेर विदेशी भूमिमा जान्छन्। कतिपय नेपालीहरू त जाने क्रममै ठगिन्छन्। कुनै काम नपाएर अल्पत्र पर्छन् भने कुनै भने जस्तो काम नपाएर पनि ठगिन्छन्। कतिपय नेपालीहरू आफ्नो कडा मेहनत र पसिनाले कमाएको पैसा घर त पठाउँछन्, तर घर फर्किँदा न उनीहरूको श्रीमती आफूसँग हुन्छ, न त उनीहरूले कमाएको पैसा नै, केवल साथमा हुन्छ त उनीहरूको याद र पीड़ा मात्रै। त्यसैले हामीले नेपाली भूमि छोड्नुभन्दा पहिले सोच विचार गर्नु जरूरी हुन्छ। आजभोलि नेपालबाट अर्को देशमा काम गर्नेहरू नठगिउन् भनेर विभिन्न संघ संस्थाहरूले काम गरिरहेका छन्। निर्सुकले पनि अप्रवासी केन्द्रमा नेपालीहरू नठगिउन् भनेर यसरी काम गरिरहेको छ।
अप्रवासी सूचना केन्द्र हो, हामी निर्सुक नेपालदेखि हो। अनि हामी चाहिँ तपाईँ जस्तो मान्छेलाई इन्डिया जाने अथवा तेस्रो मुलुकमा जाने मान्छेहरूलाई सूचना दिने गर्छौँ, सुरक्षा अप्रवासन सम्बन्धी सूचना दिने गर्छौँ। त्यो सूचना कस्तो भने हजुरको, चाहिँ अरूले दिएको खानेकुराहरू नखानु होला, अनि पैसाहरू जो कमाएको पैसा छ तपाईँले सबै बैङ्क मार्फत पठाउनु होला, अनि जाँदाखेरि सबभन्दा एक्लो यात्रा नगर्ने, जाँदाखेरि पनि आउँदाखेरि पनि एक्लो यात्रा नगर्ने, यो सूचना दिने गर्छौँ। अनि यो पर्चा पम्पलेटहरू बाँड्छौँ, यसमा सबै कुरा लेखे हुन्छ हजुरको। जहाँ तपाईँलाई अप्ठ्यारो पऱ्यो भने पनि यो नम्बरहरू दिएको छ हामीले, यसो नम्बरमा फोन गर्ने, यो बिना पैसा लाग्ने फोन नम्बर हो होइन, यो पर्चा पम्पलेट राख्नुहोस्। अनि यो तपाईँ जस्तै आफूले मात्र जानेर भएन, यो कुराहरू अरूलाई पनि भन्नु होला। अपरिचित व्यक्तिले दिएको खानेकुराहरू नखानु होला, अनि पैसाहरू सबै बैङ्क मार्फत पठाउनु होला, अनि एक्लो यात्रा कहिले पनि नगर्ने, अनि त्यो टिकटहरू हुन्छ नि त्यो सबभन्दा त काउन्टरबाट मात्रै लग्ने, बाहिरबाट तपाईँको ठग्न सक्छ, यताउति गर्न सक्छ, त्यो भनेर हामी तपाईँलाई सूचना दिने गर्छौँ यो पर्चा पम्पलेटमा पनि।
विदेश जाने बेला हामीले सजिलै काम पाइन्छ, धेरै पैसा कमाउन सकिन्छ भनेर सुनौला सपनाहरू बोकेर जाने गर्दछौ। यहाँसम्म कि हामीलाई भोलिका दिनमा अप्ठ्यारो परे के गर्ने, कसरी सहयोग लिने, कहाँबाट हामीलाई सहयोग पाइन्छ भनेर जानकारी नै लिएर जाँदैनौ। यसरी हामीले काम गर्न जाने बेलामा निकै चनाखो र सोच विचार गरेर जानु पर्दछ। आँखे रोटी फल टुटेका भगत सिंह चाहिँ किन काम गर्न भारत जाँदै हुनुहुन्छ त?
यो सप्लाईको काम गर्छ,
लाइफको काम हो, इन्डिया काम पहिला पनि जानुभयो?
हजुर, पहिला पनि।
कति वर्ष भयो तपाईँलाई इन्डिया काम गर्नु?
मलाई इन्डिया गएको 25 वर्ष भयो।
25 वर्ष भयो है। के सपना लिएर तपाईँ भारत काम गर्न चाहनु भएको थियो नि सुरुमा जाँदाखेरि?
घरकै स्थितिले गर्दा जानु पर्यो,
त्यही त म अब यो काम गर्नुला भनेर एउटा सोच बनाएर जानु भएको होला, एउटा सपना देख्नु भएको होला, त्यहाँबाट फर्किसकेपछि म नेपालमा यस्तो गरौँला भन्ने सोच चाहिँ तपाईँले लिएर जानुभएको होला।
त्यो चाहिँ हजुर, अब केटाकेटीलाई पढाउनु पनि पर्यो, सानो सानो बालबच्चा छन्, घरमा पनि स्थिति घरकै चलाउनु पर्यो, त्यही भएर यता के अरे आफ्नो कुनै नहुँदा व्यवहारहरू कुनै नभएर घरै।
अनि त्यो सपना लिएर चाहिँ घर परिवारलाई एकदम सुन्दर शान्त वातावरणमा अगाडि बढाउने सोच लिएर चाहिँ तपाईँ त्यो सपना लिएर चाहिँ भारत काम गर्न जानुभएको थियो है?
हजुर हजुर।
अनि त्यो सपना पुरा भयो जस्तो लाग्छ?
त्यो सपना अब पुरा भएको छैन, हुँदैछ हजुर, गर्दैछु,
बिस्तारै बिस्तारै हुँदैछ है। अनि के गर्नुभएको छ इन्डियाबाट काम गरेर फर्किसकेपछि? तपाईँले नेपाल
फर्किसकेपछि मैले केटाकेटीहरूलाई पढाएँ, कसैलाई क्याम्पसमा हालेँ, कसैलाई सानो बोर्डिङमै छ, अनि घरमा खानापिनाको व्यवस्था।
कतिजनाको परिवार छ?
7 जनाको परिवार छ।
अनि घरमा चाहिँ 7 जनाको परिवारलाई खाना लगाउनको लागि पुग्छ?
हजुर,
घरकै कमाइबाट।
घरकै कमाइबाट पुग्दैन, त्यही भएर त इन्डिया नि,
इन्डिया जानु चाहिँ बाध्यता भएको छ।
हजुर हजुर।
अनि यो बेलामा चाहिँ भारत जाँदै हुनुहुन्छ, कस्तो लागिरहेको?
अब गर्ने के, जानु त आवश्यकता परिहाल्छ हजुर, कमाएर ल्याउनै पर्छ, बालबच्चालाई ढाक्नै पर्यो, खेलाउनै पर्यो, खर्च पानी दिनै पर्यो,
परिवारलाई चाहिँ अगाडि बढाउनै पर्यो।
हजुर,
गर्नुहुन्छ त घरको याद आयो भनेपछि?
हजुर, के गर्ने, मेहनत गर्नुपर्छ, अब मजबुरी हो हजुर, खुसीले गइए होइन मजबुरीले हो।
त्यही त, घर परिवारको याद आयो भने त्यति बेला के गर्नुहुन्थ्यो तपाईँ? अहिलेसम्म भारत काम गर्नु 25 वर्ष भइसकेको छ, यो 25 वर्षको दौरानमा समयमा चाहिँ तपाईँले भारतमा काम गर्दाखेरि जति बेला घर परिवारको याद आउँथ्यो त्यति बेला के गर्नुहुन्थ्यो?
के गर्ने हजुर, फोनमा पुरो भइहाल्छ, घरतिर खबर चाहिँ मिलिहाल्छ, के कस्तो छ हाल समाचार सबै थाहा भइहाल्छ हजुर।
सुख दुःखका कुराहरू चाहिँ भइहाल्छ
हजुर,
अनि त्यहाँबाट कमाएको पैसाले चाहिँ केही पठाइदिने गर्नुहुन्छ
हजुर।
अनि भारत काम गर्न जाँदाखेरि चाहिँ तपाईँ एक्लै जानु भएको छ या ग्रुपमा जाने आउनु?
म कहिले काहीँ साथीहरू भए ग्रुपमा पनि हिँड्ने हो, नत्र एक्लै हिँड्ने छु।
अनि आउँदाखेरि पैसा कसरी बोकेर आउनुहुन्छ?
पैसा धेरै जस्तो कमाइ छ भने उताबाट आइएमी भइहाल्छ, थोडा बहुत हामीहरू आफै ल्याएर आइहाल्छ।
थोडा बहुत भन्नाले कति?
20-30 हजार।
अनि 5 हजारभन्दा बढी चाहिँ ल्याउन पाइन्न भन्ने कुरा थाहा छ कि छैन?
ल्याउन पाइन्छ हजुर, पाइन त अब खै ल्याउन त 1 लाख पनि ल्याउन सकिन्छ।
त्यो लुकाएर ल्यायो भनेपछि हो, कति बेला अब बाटोमा चाहिँ अब लुटिएर अलपत्र परेका कुराहरू पनि हामी सुन्नमा आउँछ
हजुर।
त्यस्तो नहोस् भन्नका लागि चाहिँ सुरक्षित ब्याङ्क मार्फत पैसा घरमा पठाइदिनु, आउने जाने टिकट मात्रै बोकेर ल्याउँदा गर्नुहुन्छ अब
त्यही गरिरहेको छु हजुर। अब यतातिर ब्याङ्कद्वारा पनि पठाइरहेको छु, म ज्यादा बसौँ भने ब्याङ्कद्वारा पठाउँछु, यति 2-4 महिना बस्ने भने कति कमाइ हुन्छ 2-4 महिना।
अनि भारत जाँदै हुनुहुन्छ, अहिले पनि टाँगामा जाँदै हुनुहुन्छ, आउने बेला पनि आउनुहुन्छ होला टाँगा छोडेर, कस्तो व्यवहार गर्छन् टाँगावालाहरूले?
टाँगावालाहरू कोही चाहिँ साधारणहरू पनि हुन्छन्, राम्रो पनि हुन्छन्, कोही चाहिँ बाटोमा लुट्ने त्यस्तो खाले पनि हुन्छन्, बिचैमा छोडेर हिँडिदिन्छन्। अनि यो उतातिर चौकीवालाहरूले त्यो बोर्डरमा चाहिँ जबरजस्ती उ गर्छन् हजुर, हामीहरूलाई उताबाट कमाएर ल्याउनु छ, यता यिनीहरूलाई नदिएर हामीहरू बोर्डर पार गर्न सक्दैनौँ, त्यस्तो छ।
त्यो त उताबाट आउँदाखेरि चाहिँ सामान कमै बोकेर आउनुहुन्छ कि के गर्नु?
होइन हजुर, सामान आमान केही होइन, म त कपडा पनि यतै किन्दैछु।
जे होस् कपडा यतै किनेर आउँदाखेरि पनि
एउटा ब्याग
लिएर आउँदाखेरि पनि पैसा
लग्छ हजुर, पैसा नलगेर आउनै दिन्छन्।
के भन्छन्?
दिनुपर्छ, हामीहरूको कमाइ नै यही हो भन्छन्, खै अब गर्ने के?
तलब सरकारबाट पाउनु भएन भनेर सोध्नु
हजुर, त्यो पनि सोधिदिएको त उल्टो कसिन्छन् त तिनीहरू त इन्डियन पुलिसहरू हजुर।
व्यवहार चाहिँ राम्रो गर्दैन,
व्यवहार राम्रो छैन हजुर।
अनि के भन्न चाहनुहुन्छ त त्यस्तो अवस्थामा चाहिँ अरू यो कार्यक्रम सुनिराख्नुभएका श्रोताहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? भारत एकदमै राम्रो छ, काम गर्न चाहनुहोला भनेर भन्न चाहनुहुन्छ, या सुख दुःख भयो भने नेपालमै काम गर्ने र आफ्नो ठाउँमै काम गरेर बस्ने भन्न चाहनुहुन्छ?
त्यो त हजुर अब व्यवहारको हिसाबले हुन्छ हजुर, हामीसँग कुनै यस्तो व्यवहार छैन, त्यही भएर हामीहरूले बाध्यता हुन्छ जानुपर्ने, व्यवहार भएपछि आफ्नो देश छोडेर को जाँदो होला हजुर।
अनि त्यताबाट आउँदाखेरि एसएसबीले त अब लुट्छ भनेर भन्नुभएको छ, नेपाल प्रहरी र अब यहाँ भन्सार कार्यालय छ गड्डा चौकीमा, त्यता चाहिँ कस्तो व्यवहार पाउनु भएको छ?
यो गड्डा चौकीमा त केही गर्दैनन् हजुर, सामान चाहिँ अब कुनै आल्तु फाल्तु सामान ल्याएपछि तिनीहरू चेक गर्ने हो, अरू केही गर्दैनन् हजुर, पैसा पनि माग्दैनन्। अनि कोही मतलब कम्ती सामान छ भने त्यसको चाहिँ 0.5% उनीहरूले लग्छन् पक्कै नि भन्सारमा।
जे होस् नेपालतिर चाहिँ माग्दैन
हजुर,
तपाईँसँग अहिलेसम्म त्यस्तो घटना भएको छैन?
भएको छैन।
अनि अन्तमा चाहिँ यो कार्यक्रम सुनिराख्नुभएका श्रोताहरूलाई चाहिँ केही कुरा भन्नु भन्नु जस्तो लागेको छ?
बस हजुर, भइहाल्यो, मैले जति भन्नु थिएँ मैले भनिहालेँ तपाईँलाई।
हस् त, तपाईँले आफ्नो व्यस्तका बावजुद कार्यक्रममा समय उपलब्ध गराइदिनु भएको छ, यसका लागि तपाईँलाई कार्यक्रमको तर्फबाट धेरै धेरै धन्यवाद छ।
हजुर हजुर, धन्यवाद।
विदेशमा काम गर्न जाँदा सबैलाई दुखै मात्र पर्छ भनेर सोच राख्नु पनि उचित हुँदैन। थुप्रै नेपालीहरूले राम्रो काम र दाम पनि पाएका छन्, तर विदेश काम गर्न जाँदा आफूसँग जुन कुराको ज्ञान र सिप छ त्यो सँगै सम्बन्धित कामको खोजी गरेर जानु उचित हुन्छ। सिप र ज्ञान छैन भने सिकेर जानुपर्छ। आफ्नो हातमा सिप छ भनेपछि राम्रो ठाउँमा काम पाउन सकिन्छ भन्नुहुन्छ कञ्चनपुर जलारी पिताम्बरका शंकर दत्त भट्ट।
राम्रो छ दाइ, मलाई काम गर्न राम्रो लाग्छ।
अनि व्यवहार चाहिँ कस्तो पाउनु भएको छ?
व्यवहार एकदमै ठिक छ, होइन, पहिले यतै गरेको।
कतिको कमाउनुहुन्छ?
मेरो सेलेरी 15 हजार छ दाइ।
धेरै बचाउनुहुन्छ होला?
होइन होइन, धेरै त बच्दैन, 8-10 हजार जति बच्छ
मासिक रूपमा
है।
अनि यता चाहिँ किन काम गर्नु भएन
दाइ? यता अब भने जस्तो काम पनि मिल्दैन, अनि काम गर्ने यहाँ ठाउँ पनि छैन, के गर्ने त्यस्तै छ।
भने जस्तो काम पनि
पाइँदैन,
अनि तलब पनि कम,
तलब पनि कम हुन्छ,
तर्नै पाउनु भएको छ
हजुर।
अनि के सपना लिएर तपाईँ भारत काम गर्न जानुभएको नि? अब तलब पनि राम्रै छ भनेर भन्दै हुनुहुन्छ, अब त्यहाँबाट फर्किसकेपछि के गर्ने सोच बनाएर जानु?
दाइ, म त्यहाँ अहिले एउटा कम्पनीमा सफ्टवेयर हार्डवेयर नेटवर्किङ कोर्स गरिरहेको छु, उतै अनि पछि आएर क्लासहरू गर्ने सोचिरहेको छौँ घरमा।
यहीँ चाहिँ इन्स्टिच्युट खोल्नुहुन्छ
हजुरले?
योभन्दा पहिला पनि गएको थिएँ भनेर भन्नुभएको छ तपाईँले। जति बेला अब घर परिवारको याद आउँछ त्यति बेला चाहिँ के गर्नुहुन्छ?
घरमा फोन गर्छु नि, फोन गरिहाल्छु नि घरमा, घरबाट फोन आइरहन्छ।
अनि चाड पर्वहरू चाहिँ?
चाड पर्वहरूमा आउँछु घरमा, सधैँ आउँछु।
त्यही अब ग्रुपमा जानुहुन्छ या सिङ्गल जानुहुन्छ?
ग्रुपमा जान्छु होइन, हाम्रो यतैको धेरै दाजुभाइहरू गर्छन् साथमा काम, बस मजा आउँछ उता पनि तिहारहरू मनाउन।
फर्किँदाखेरि पनि ग्रुपमै आउनुहुन्छ?
फर्किँदा।
अनि कमाएको पैसा चाहिँ कसरी ल्याउनु?
कमाएको पैसा एकाउन्ट छ उतै, म आइएमए पनि गर्छु कहिले, नत्र उतैबाट उतै
ब्याङ्क मार्फत चाहिँ ल्याउनु
ब्याङ्कमा।
अनि उस्तै बोकेर त आउनु?
उस्तै बोकेर आउँदैन।
अनि उस्तै बोकेर थुप्रै नेपालीहरू चाहिँ आउँछन्, तिनीहरूलाई चाहिँ के भन्नु सक्छ?
दाइ त्यस्तो धेरै मान्छेहरू मिल्छन् हामीलाई पनि होइन, पैसा नभएको त्यस्तो लुटिएको मान्छेहरू आउँछन् कहिले, हामी पनि भन्छौँ तिनीहरू, तर उनीहरूकै गल्तीले लुटिन्छन् कि त्यस्तो मान्छेहरू। तिनीहरू आफै राम्ररी हेर्नुपर्छ नि त, आफ्नो विचार गरेर हेर्नुपर्छ।
जे होस् सजग हुनुहुन्छ। अनि इन्स्टिच्युट पनि खोल्ने सोच बनाइराख्नु भएको छ, भारत काम गर्न जानु भएको छ, घर परिवारलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ?
घर परिवारलाई मिस यु टु अल भन्न चाहन्छु, सबैलाई मिस गरिरहेको छु। अब
हस् त, तपाईँले आफ्नो व्यस्तका बावजुद कार्यक्रममा आफ्नो समय उपलब्ध गराइदिनु भएको छ, यसका लागि तपाईँलाई धन्यवाद।
थ्याङ्क यू दाई, धन्यवाद।
धेरै मानिसहरूलाई लाग्छ विदेशमा सजिलै धेरै पैसा कमाउन सकिन्छ, तर पैसा कमाउन त्यति सजिलो कहाँ छ र? जोस जागर र केही गर्न सक्छौ भन्ने आत्मविश्वास भएकाहरू आफ्नै माटोमा धेरै कमाएका उदाहरणहरू हाम्रो समाजमा पाउन कठिन छैन। यस्तो हुँदाहुँदै पनि धेरै युवाहरू दलालको फन्दामा परेर विदेशतिर जान्छन्। तर हामीले यो सोचेका हुँदैनौ कि विदेश गएर के गर्ने, कुन ठाउँ जाने, तलब कति छ भनेर। यी सबै कुरा बुझेर हामीले विदेश जानु वा पठाउनु उचित हुन्छ। यी कुरा अभिभावकहरूलाई पनि थाहा हुनु जरुरी हुन्छ। कतिपय नेपालीहरू आफूले मेहनत गरेर कमाएको पैसा पनि सुरक्षित रूपमा घरसम्म पुगाउन सकिराखेका हुँदैनन्। यसरी भारतमा काम गर्न जानेले त झन यसको बारेमा जानकारी राख्नु जरुरी हुन्छ। आखिर कर्णाली कालीकोटका करवीर बुडाल चाहिँ के सोचेर जाँदै हुनुहुन्छ त? भारत काम गर्न जाँदै हुनुहुन्छ?
म भारत इन्डिया काम गर्न जाँदैछु।
किन जाँदै हुनुहुन्छ भारत काम?
किनकि अब परिवार, घर परिवार यो स्वदेशमा पाल्न सुन्न सकिने, यहाँ काम गर्दाखेरि अब इन्डिया जाँदाखेरि अब केही न केही हुन्छ कि भनेर।
अहिले चाहिँ घर परिवारको अवस्था चाहिँ कस्तो छ नि, कसरी बिताइराख्नु भएको छ त?
घर परिवारको अवस्था त धेरै नाजुक छ, ड्यामेज अवस्था छ।
अब घर परिवारलाई पाल्न पनि मुस्किल भइरहेको छ, बच्चाहरूलाई पढाउन पनि मुस्किल भइराखेको छ। यस्तै दुःख परेको हुनाले चाहिँ तपाईँ भारत काम गर्न गइराख्नु? अनि त्यहाँ गएर काम गर्दाखेरि चाहिँ यी सबै कुराहरू पुरा हुन्छन् जस्तो लाग्छ त?
त्यो त सम्भव छैन, अब कसैले दिन्छ, अब त्यही हो, यहाँ आधारित आधारभूत भएर जानुपर्छ, केही सन्तुष्टि लिन पनि बाध्य हुनुपर्छ।
जे होस् अलिकति भए पनि जीवन स्तरमा सुधार आउँछ भनेर चाहिँ तपाईँ भारत काम गर्न जाँदै हुनुहुन्छ? घरको याद आउँदैन?
याद आउँदैन, घरमा समस्या छ भने के को याद?
चाडपर्वको बेला त आउँछ होला नि याद त?
याद त आउँछ, तर समस्याले याद नै बिर्साउँछ।
त्यही त, त्यति बेला के गर्नुहुन्छ त?
मन त दुख्छ, धेरै दुख्छ, भनौँ भने धेरै दुःखको कुरा छ, अब धेरै नभनौँ।
अलिकति भनिदिनुहोस् न के कस्तो हुन्छ?
धेरै दुख्छ, घरमा समस्या छ, समस्या दुनियाँको ऋण तिर्न नसकिनको कारणले घर परिवारलाई अब छोडेर जानै पर्ने।
अनि पहिला पनि काम गर्न जानुभएको है?
हजुर हजुर।
के काम गर्नुहुन्थ्यो नि?
मजदुरी काम गर्दैछु।
मजदुरी काम गर्नुहुन्थ्यो, अनि कतिको कमाउनुहुन्थ्यो त त्यता गएर?
दिनको 300 रुपियाँ आएपछि।
अनि त्यतिकोले अब आफ्नो खर्च र परिवार पाल्न पुग्थ्यो त?
पुग्दैन।
के गर्नुहुन्थ्यो त त्यस्तो?
त्यही पनि सन्तुष्टि लिलामिलाम लिएर घरका केटाकेटीहरूले पाल्न, अब कपडा ढाक्नेसम्म मात्रै यति।
कतिको बचाउनुहुन्थ्यो नि घर फर्कने बेलासम्म?
घर फर्किन 3-4 महिना काम गऱ्यो भने त्यही 8-10 हजार आइसक्यो।
फर्किँदाखेरि पैसा सँगै लिएर आउनुहुन्थ्यो या ब्याङ्क मार्फत लिएर आउनुहुन्थ्यो?
सँगै लिएर आउनु।
सँगै आउँदाखेरि कतिपय नेपाली दाजुभाइहरू लुटेको कुरा सुन्नु भएको छैन?
हजुर, सुनिएको, यो त सुनिएको छ, तर ठिक छ, अब कोही कसैले लुट्यो, मेरो त लुटिएन अहिलेसम्म।
त्यही त, अहिलेसम्म लुटिएन भन्दै हुनुहुन्छ, अब लुटिहाल्यो भनेपछि चाहिँ लुटियो फेरि चाहिँ अलपत्र पर्नुहुन्छ, त्यस्तो अवस्थामा चाहिँ के गर्नुहुन्छ?
त्यस्तो अवस्थामा अब के विकल्पै छैन, लुटियो त लुट्यो, लुट्यो, घर जाने सम्भावना भए त।
त्यही भएर अबदेखि चाहिँ घर आउँदाखेरि पहिले ब्याङ्क मार्फत पैसा पठाएर आउनुहुन्छ है?
हजुर। यो ब्याङ्क मार्फत कसरी, कुन नम्बरमा? यता नम्बरै छैन, हामीले कुन खाता नम्बरमा यताउति इन्डियाबाट पठाउँदाखेरि गाह्रै समस्या छ।
अनि परामर्श केन्द्रहरू पनि खुलेका छन्, तपाईँ परामर्श लिएर जानुहुन्न त?
परामर्शमा गएको छ।
भारत काम गर्न जाँदाखेरि चाहिँ के गर्ने, कसरी पैसा पठाउने, कसरी सुरक्षित तरिकाले आउने भन्ने कुराहरू चाहिँ अब परामर्श केन्द्रमा सिकाउने गर्छन्, उहाँहरूबाट परामर्श लिएर जानुपर्छ नि त।
त्यो जानकारी छैन हजुर हामीसँग।
जो अब चाहिँ जानकारी लिनुहुन्छ है?
हजुर,
महेन्द्रनगरको बस पार्कमा र गड्डेसोकीमा परामर्श केन्द्र छ, त्यहाँ पुगेर जानुहुन्छ है?
ल ल हजुर।
हस् त, तपाईँले आफ्नो व्यस्तताका बावजुद कार्यक्रममा समय उपलब्ध गराइदिनु भएको छ, यसका लागि तपाईँलाई धन्यवाद छ है त।
हजुर ल त, धन्यवाद।
यसरी नेपालबाट कामको खोजीमा नेपाल बाहिर गइरहेकाहरूको घर परिवारको वेदना भने छुट्टै हुन्छ। एकातिर कसरी धेरै पैसा कमाउने भन्ने चिन्ता हुन्छ भने अर्कोतिर घर परिवार छुट्टा छुट्टै बस्दाको वेदना हुन्छ। चाडपर्वका बेला त झनै कामै गर्न मन पनि लाग्दैन। यस्तो अवस्थामा न छोराछोरीले नराम्रो शिक्षा दीक्षा पाउन सक्छन्, न त माया नै। सरकारको दायित्व आफ्ना नागरिकहरूको रोजगारका साथै सुरक्षाको ग्यारेन्टी गर्नु पनि हो, तर सरकारले यसको बारेमा केही पनि गर्न सकेको छैन। केही गैर सरकारी संस्थाले भने विदेशमा कसरी काम गर्ने र आवत जावत गर्दाखेरि कसरी सुरक्षित रहने भनेर जनचेतना जगाउने कार्य पनि गरिरहेको छ। त्यस्तै संस्थाहरूमध्ये एक हो नृसकञ्चनपुर पनि। आखिर नृसकञ्चनपुरले चाहिँ कसरी काम गरिरहेको छ त? सुनौ हाम्रा सहकर्मी साथी अरूण चन्दले गर्नुभएको यो कुराकानी।
यहाँलाई कार्यक्रम रेटिभूमिमा स्वागत छ।
धन्यवाद।
यहाँको परिचय?
मेरो नाम मेखरा जोशी, म चाहिँ यो एडब्लुओको आर्थिक सहयोगमा निट्स नेपालले सञ्चालन गरेको आप्रवासी सूचना केन्द्रमा काम परामर्शहरूमा काम गर्छौँ।
के काम गर्नुहुन्छ नि?
ए, हामी चाहिँ तेस्रो मुलुकमा त प्राय हाम्रोमा कम आउँछ होइन, नेपालदेखि कामको सिलसिलामा भारत जाने प्रवासीहरूलाई सुरक्षा आगमन सम्बन्धी सूचना दिने अनि पर्चा पम्पलेटहरू बाँड्ने काम गर्छौँ।
सूचना दिने भनेर भन्नुभएको छ, कस्तो कस्तो किसिमको सूचना दिनुहुन्छ नि?
हाम्रो त्यसमा सुरक्षा आगमन सम्बन्धी अरूले दिएको खानेकुराहरू नखानु होला, अपरिचित व्यक्तिले दिएको खानेकुराहरू नखानु होला, अनि जाँदाखेरि एक्लो यात्रा नगर्नु होला, अनि प्राय पैसाहरू पठाउँदाखेरि बैंक मार्फत मात्र पठाउनु होला, बैंकमा खाता खोल्नु होला, आइएमई गर्नु होला, अनि काउन्टरमा टिकटहरू जो रेल र बसको टिकट हुन्छ त्यो चाहिँ काउन्टर बाटोबाट लग्नु होला भनेर यसै सूचनाहरू दिने गर्छौँ।
अनि उहाँहरूले चाहिँ कस्तो प्रतिक्रिया जनाउनुहुन्छ? सजिलै तपाईँहरूले परामर्श दिँदाखेरि भनेको सुन्नुहुन्छ या परामर्श लिनै पनि मान्नुहुन्छ? होइन,
प्राय मान्छेहरू त लिन मान्दैनन्। कसरी भने टाढा टाढाबाट आएको हुन्छ, उनीहरू टाङ्गामा बस्छन्, बसमा बस्छन्, टेम्पोमा बस्छन्, रिक्सामा बस्छन्, होइन हामीलाई हतार भइसक्यो, हाम्रो हल्द्वानी जाने गाडी छुट्छ, दिल्ली जाने गाडी छुट्छ, त्यसका बावजुद पनि हामी तपाईँलाई धेरै टाइम लाग्दैन, उनी कुनै मान्छेलाई हामी सूचना केन्द्रभित्रै लिएर पनि आउँछौँ, होइन उनीहरूको छोटो टाइम छ भने यी पर्चा पम्पलेटहरू चाहिँ यो टाङ्गामा गएर, अब यहाँ टाङ्गाहरू लाग्छन्, यो टाङ्गाहरूमा गएर उनीहरूलाई टाङ्गामा दिने गर्छौँ।
अनि दैनिकी कति जति नेपालीहरू चाहिँ यताबाट गइराखेको जस्तो लाग्छ?
सबैलाई त हामी सूचना दिन सक्दैनौँ हजुरको, लगभग लगभग हामी 100-150 जनालाई सूचना दिन्छौँ मोटामोटी रूपले गर्दा हेर्दाखेरि। जान त यहाँबाट हजुरको लगभग 800-1000-1200 गइहाल्छन् नि मान्छेहरू त
दैनिकी कामकै
सिलसिलामा।
अनि परामर्श केन्द्रमा परामर्श दिँदाखेरि चाहिँ सुदूरपश्चिमको चाहिँ कुन जिल्लाबाट सबभन्दा बढी जाने गरेको पाउनु भएको छ नि?
हामीले अरूभन्दा हजुरको सबैभन्दा बढी जाने भनेको दैलेखको पासौँ आजसम्म, या त तिनीहरू मान्छे मात्रै हाम्रो फेला पढेर हो या त हामीले उनीहरूलाई नै भेटाएर हो, तर हाम्रो रेकर्डमा चाहिँ अरूभन्दा दैलेखको मान्छे बढी भेटाएछ।
दैलेखको चाहिँ सुदूरपश्चिममा पनि बाहिर
ए सुपोको चाहिँ बझाङ र डोटीको मान्छे बढी उतातिरको कर्णाली
बढी चाहिँ
बझाङ र डोटी
गड्डेसोके भएर चाहिँ जुन भारत जाने हुन्छन् त्यसमा चाहिँ दैलेखको सबभन्दा बढी।
सुदूरपश्चिमको त बझाङ र डोटीको बढी छ,
सुदूरपश्चिमको भन्दा पनि
उता यहाँको भन्दा पनि बढी चाहिँ उताको छ।
अनि कञ्चनपुरबाट चाहिँ सबभन्दा बढी त्यता भारत काम गर्न जाने पाउनु भएको छ?
कञ्चनपुरको त प्राय यतातिरको त हामीले त्यसो भेटाएको पनि भेटाएको भन्नाले त्यति छैनन्। अनि उता बेलौरी साइडतिरबाट प्राय अब थारोहरू बढी जान्छन्,
थारोहरू बढी जान्छन् भनेर भन्नुभएको छ, विभिन्न सूचनाहरू पनि दिन्छौँ भनेर भन्नुभएको छ। थुप्रै नेपालीहरू चाहिँ अझै पनि भारतमा काम गरेर फर्किने बेला लुटिएको चाहिँ हामी देख्ने गर्छौँ। त्यस्तो नहोस् भन्नका लागि चाहिँ अझ बढी प्रभावकारी बनाउनका लागि चाहिँ यो कार्यक्रमलाई के गर्दै हुनुहुन्छ?
ए, हामीले जसै मानव सकभर त पहिला सूचना दिने हो, यदि कोही मान्छे सूचना दिँदा दिँदै पनि लुटेर आयो भने हामीले लगभग लगभग यो 8-9-10 महिना भइसक्यो हामीले यो सूचना केन्द्र स्थापना गरे, हामीले 53 जनालाई चाहिँ गाडी भाडा र खाना खर्च दिएर घरसम्म पठाएका छौँ। अब लुटेको पैसा त दिन सकिने कुरो भएन, आउँदैन, त्यो खाना उनीहरूलाई सजिलोको लागि खाना खर्च र गाडी भाडासम्म टिकट काटेर पठाइदिन्छौँ।
जे होस्, अल्पत्र परेका मानिसहरूलाई चाहिँ घरसम्म पुग्नका लागि व्यवस्था चाहिँ गरिदिन्छौँ।
हजुर, व्यवस्था गरिदिन्छौँ हामी।
अनि अरू संस्थाहरूसँग कसरी समन्वय गरिराख्नु भएको छ?
उतातिर माइतले पनि हेर्छ होला, अनि थ्रियाञ्जल छ उसले पनि हेर्छ, हाम्रो कन्ट्याक्टमा आएको हामीले गर्छौँ। जसै मान्नु कोही हामीसँग बजेट छैन, यताउता छैन भने अरूसँग पनि समन्वय गरेर उनीहरूले पनि पठाइदिनुहुन्छ त्यस्तो केसायो खण्डमा।
इन्डियाबाट काम गरेर फर्केकाहरू चाहिँ अब विशेष गरेर अब ताँगामा चाहिँ हामीले धेरै दुःख पायौँ, ताँगाहरूबाट बढी दुःख पाउने गरेका छौँ भन्ने गुनासोहरू आएको छ। अब ताँगा पनि महेन्द्रनगरसम्मै आउँछ, उनीहरूसँग समन्वय गरेर चाहिँ जनचेतना जगाउने किसिमको काम गर्नुहुन्छ कि?
यो गरेका छौँ हामीले। हामीले चाहिँ एउटा सूचना केन्द्र व्यवस्थापन समिति भनेर एउटा गठन गरेका छौँ, अनि त्यसमा चाहिँ हामीले यहाँको होटलवालाहरू, रिक्सावालाहरू, टाँगावालाहरू र गाडीवालाहरू 9 जनाको कमिटी बनाएका छौँ। उनीहरू सूचना पनि दिन्छन् र जय मानु टाँगावालाले पनि कसरी लुट्दैछ अथवा केही गर्दैछ भने उनी टाँगावालाको समितिवालाले पनि उता भन्छ, यसो यसो यो नगर भनेर उसले पनि भन्छ। अनि कोही मान्छे त्यसरी लुटिएरै आयो भने पनि उसले हाम्रो सूचना केन्द्रमा पुर्याउने काम गर्छ, अनि होटलवालले पनि सूचना दिने काम गर्छन्। काउन्टरमा बसेर पैसा लग्दै उतातिर सूचना दिँदै गरेको पाइन्छ हजुरको।
अनि ताँगाको यति नम्बरको ताँगाले चाहिँ हामीलाई लुटेको छ भनेर कुनै नेपाली चाहिँ आयो भनेपछि त्यस्तो अवस्थामा के गर्नु?
त्यो चाहिँ हामी लगत्तै वडा प्रहरी कार्यालयलाई खबर गरेर उसलाई समात्न लगाउँछ, वडा प्रहरी कार्यालयले उसलाई कारवाही गर्ने कुरा रह्यो।
जे होस्, भारतबाट काम गरेर फर्कने वा जाने क्रममा लुटिएकाहरूले चाहिँ ताँगाको नम्बर पनि हेर्नुहोला, रिक्साको नम्बर पनि हेर्नुहोला भनेर चाहिँ तपाईँ भन्न चाहनुहुन्छ?
भन्छौँ भन्छौँ, त्यो त भन्छौँ। अनि त्यो सँगसँगै हामीले अब चाहिँ वडा प्रहरी कार्यालयको र जिल्ला प्रहरी कार्यालयको समन्वयमा हाम्रो संस्थाबाट चाहिँ प्रत्येक टाँगामा नम्बर प्लेट त दिएको नै छ नगरपालिकाले, त्यो सँगसँगै भाडा दर चाहिँ हामीले टाँस्ने निर्णय गरेका छौँ। अस्ति पनि 2-4 टाँस्यौँ हामीले त्यो भाडा दर, त्यो सूचना सँगसँगै भाडा दर टाँस्ने, त्यसबाट चाहिँ केही लुटिनबाट कम हुन्छ नि भन्ने हाम्रो आशा छ।
अनि अब हामी कार्यक्रमको लगभग अन्त्यतिर पुगिसकेका छौँ र कार्यक्रमको अन्तमा म तपाईँले के सोध्न चाहन्छु भनेपछि, जस्तै तपाईँ नेपालबाट भारत काम गर्न गएकाहरू चाहिँ अब पैसा चाहिँ थुप्रै नेपालीहरू आफ्नै घोसीमा बोकेर फिर्ता आउने गरेको, घरसम्म आउने गरेको कुरा चाहिँ हामी पाउँछौँ र उनीहरूलाई सोध्ने गर्यो भनेपछि सँगै लिएर आउँछौँ भन्ने जस्ता कुराहरू गर्नुहुन्छ, तिनीहरूलाई चाहिँ अब कसरी सम्झाउनुहुन्छ त आगामी दिनहरूमा घर फर्किँदाखेरि सँगै लिएर नआउनु होला, बैङ्क मार्फत कारोबार गर्नुहोला, 5,000 भन्दा बढीको रकम चाहिँ ल्याउन पाइँदैन भन्ने जस्ता कुराहरू सम्झाउनुहुन्छ कि हुँदैन?
सम्झाउँछौँ। एक त त्यो सम्झाउँदा सम्झाउँदा पनि अहिले हजुरको यो भारूको सटाईले गर्दा पनि होइन, हामीले 1,00,000 रुपियाँ महेन्द्रनगर पुर्याइसके चाहिँ 2,250,000 रुपियाँ पाउँछौँ, 2,250,000 हामी केही नभए पनि घरसम्म पुग्छौँ भन्ने एउटा त्यो आशा पनि हुँदो रहेछ मान्छेहरूमा। अनि त्यो सँगसँगै होइन यसो नगर्नु होला, बैङ्क मार्फत पठाउनु होला भने उनीहरूको जिज्ञासा भनेको होइन, बैङ्कबाट त खालि उल्टा पैसा तिर्नुपर्छ, त्यहाँबाट आइएमई गर्दाखेरि सबै बैङ्कबाट जाँदैन, हाम्रो त्यहाँ बैङ्क पनि प्राय टाढा हुन्छ, अनि त्यो सँगसँगै हामीले भारै ल्याउने हो भने त यहाँ 2,250,000 रुपियाँ हुन्छ नि, 1,00,000 सम्म 1,50,000 सम्म ल्याए त अलिकति पर्सेन्ट पाइन्छ भन्ने कुरा यस्तो पनि गर्छन्।
जे होस्, अबदेखि आउँदाखेरि चाहिँ त्यसको लोभमा नपर्नु होला र आगामी दिनहरूमा चाहिँ तपाईँ ठगिनुहुन्छ र लुटिएरै अलपत्र पर्नु होला, त्यो सानो रकमले गर्दाखेरि बैङ्क मार्फत नै कारोबार गर्नुहोला भनेर भन्न चाहन्छ।
त्यो त भन्छ।
हस् त, तपाईँले आफ्नो व्यस्तका बावजुद कार्यक्रम रेडियोमा आफ्नो अमूल्य समय उपलब्ध गराइदिनु भएको छ, यसका लागि तपाईँलाई कार्यक्रमको तर्फबाट धेरै धेरै धन्यवाद छ।
हवस्, मलाई पनि बोल्ने मौका दिनुभयो हजुरले, तपाईँ लगायत रेडियो शुक्लामाटालाई धेरै धेरै धन्यवाद।
यो कुराकानी सँगसँगै कार्यक्रम रेटिघुमेको निर्धारित समय सकिएको छ। यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? तपाईँ हामीलाई सल्लाह सुझाव र प्रतिक्रिया पठाउन सक्नुहुन्छ। तपाईँको कुनै सल्लाह सुझाव र जिज्ञासा छ भने हामीलाई लेखेर पठाउनुहोस्। हामी अर्को कार्यक्रममा तपाईँको सल्लाह सुझाव र जिज्ञासाको कदर गर्दै अझ बढी प्रभावकारी ढंगले कार्यक्रम प्रस्तुत गर्नेछौ। हाम्रो ठेगाना रहेको छ सामुदायिक रेडियो शुक्लाफाटा एफएम 99.4 MHz, कार्यक्रम रेडियो घुमि, पोस्ट बक्स नम्बर 28, भीमदत्त नगरपालिका 1, भाषी, कञ्चनपुर।
लौ त आदरणीय श्रोताबिन, आजको कार्यक्रम रिटिभूमिबाट बिदा माग्ने बेला भइसकेको छ। अर्को हप्ता नयाँ अङ्कका साथमा उपस्थित हुने नै छौं। तबसम्मका लागि प्राविधिक मित्रलाई धन्यवाद दिँदै सहकर्मी साथी जयदेव जोशीसँगै म अरूण चन्द पनि तपाईँहरूबाट बिदा हुन्छौ। हस्त, नमस्ते, नमस्ते।